निष्काट में भाव है जिसका अनुमान तो नहीं हुआ होता है, इसके अंदर जो आदिश आए हैं वो सहरी और इसकार से मिसाइल चुनता है। عن انس قال قال رسول الله صلى الله عليه وسلم تسحروا فان في السحور بركه। حضرت انس کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سحری کرو کیونکہ سحری کرنے میں برکت ہے۔ ذرا یہ بات سمجھ لیجیے کہ قرآن اسلام کا جو عبادات ہیں ان میں اور دنیا کے دوسرے مذاہب کی عبادات میں اصولی فرق ہے، اور اسی اصولی فرق کی وجہ سے ان عبادات کے قواعد اور ان کی عبادات کے قواعد میں اصولی فرق یہ ہے کہ دوسرے مذاہب میں عبادات کا تصور آدمی کے بدن کو تکلیف دینا ہے، اور وہ یہ سمجھتے ہیں کہ آدمی کے بدن کو تکلیف دیا جانا یہ بجائے خود اس کے لیے روحانی ترقی کا اور اللہ کے قرب کا درجہ ہے، بھوکا مرنا یہ بجائے خود وہ یہ سمجھتے ہیں کہ یہ اللہ تعالیٰ کو پسند ہے اور یہ آدمی کو قریب لے جائے۔ آدمی کو اپنے جسم کو تکلیف پہنچے کہ وہ کسی کنویں کے اندر الٹا لٹک رہا ہے یا کسی بھٹ کے اندر زندگی گزار رہا ہے اور جانور اس کو کاٹ رہے ہیں یا اور اس طرح کی تکلیفیں جو آدمی کے جسم کو پہنچتی ہیں، وہ یہ سمجھتے ہیں کہ آدمی کے جسم کا آدمی کا اپنے جسم کو تکلیفیں دینا یہ دعا اللہ تعالیٰ کو یہ یقین دلائے گا کہ یہ شخص تیرے بڑے عشق اور تیری محبت میں مبتلا ہے جس کی وجہ سے اپنے آپ کو مارے ڈال رہا ہے۔ یہ جہالت کے تصورات میں ہونا ہے۔ اسلام کی جو عبادات ہیں یہ حقیقت میں آدمی کی تربیت بھی ہے، یہ آدمی کو تربیت دے کر اللہ تعالیٰ سے قریب ہے۔ مثال کے طور پر دیکھیے آپ روزہ، روزے میں اصل چیز یہ نہیں ہے کہ اللہ تعالیٰ کے لیے آپ نے اپنے آپ کو بھوک میں مبتلا کیا تو آپ کی اس تکلیف سے معاذ اللہ اللہ تعالیٰ کو خوشی ہوئی کہ یہ بندہ آج بھوکا مرا، یہ بات نہیں ہے۔ اصل چیز یہ ہے کہ اللہ تعالیٰ کو پسند ہے آپ کی فرما برداری، اس نے حکم دیا کہ اس وقت تک تم کھا پی سکتے ہو، اس کے بعد کچھ نہیں کھا سکتے۔ آپ جس وقت تک اس نے اجازت دی اس وقت تک آپ نے کھایا، اس کے بعد آپ روک کے مانی ہے کہ آپ فرما کرتا ہے۔ جس وقت تک وہ کہتا ہے کہ آپ کھائیں پیئیں نہیں، اس وقت تک آپ نہیں کھاتے پیتے، چاہے بھوک سے آپ بےتاب ہو رہے ہیں، چاہے پیاس سے آپ بےتاب ہو رہے ہیں، کتنی آپ کو تکاٹ ہو رہی ہو، کتنی تکلیف ہو رہی ہو، لیکن جب تک وہ کھانے پینے کی اجازت نہیں دیتا ہے اس وقت تک آپ کھاتے پیتے نہیں، اس کے مانی ہے کہ آپ فرما کرتا ہے۔ یعنی پسندیدہ چیز آپ کی تکلیف نہیں ہے، پسندیدہ چیز آپ کی فرما برداری، اور فرما برداری ایسے حالات میں ہے جبکہ فرما برداری کرنے کی وجہ سے آپ تکلیف میں بھی مبتلا ہو رہے ہیں۔ آپ کے لیے رب کرنا مشکل ہو رہا ہے اگر آپ رب کر رہے ہیں، یہ فرما برداری جو ہے اصل چیز پسندیدہ۔ جس وقت اللہ تعالیٰ آپ کو اجازت دے رہا ہے اب تم کھاؤ پیو، اس وقت اگر آپ بنیادی برتتے ہیں کہتے کیا ضرورت ہے، ہم تو اللہ تعالیٰ کے رہن کا تقرب چاہتے ہیں، اس نے اجازت دے دی تب بھی ہم نہیں کھائیں گے، اس کے معنی ہے کہ آپ اللہ تعالیٰ کے مقابلے میں یہ دعویٰ کر رہے ہیں کہ ہم تو اپنے نفس کو اتنا زیادہ قابو رکھتے ہیں کہ آپ کے تصور میں بھی نہیں آ سکتا، دیکھیے اب ہم آپ کو دکھاتے ہیں کہ ہم کتنا قابو رکھتے ہیں۔ اس کے بعد پھر اللہ نے ایسے ایسے گروہ کو سزا دیتے ہیں جو رائے ہیں اس نے سزا دی۔ یہاں یہ ہے کہ جس وقت آپ کو اجازت دی گئی ہے اس اجازت سے آپ فائدہ ہوتا ہے، آپ کا رنگ اس بات سے خوش ہوتا ہے کہ آپ اس کی دی ہوئی اجازتوں سے فائدہ ہوتا ہے، اور وہ آپ سے ناراض ہوتا ہے اس وقت جبکہ ان حدود سے آپ تجاوز کریں جہاں اس کی اجازت ختم ہو جائے۔ जिस जगह उसकी तरफ से माना है उस वक्त अगर आप उसके एहसान के खिलाफ वर्जी करें ये उसकी नाराजगी का सबक है। ये नाराजगी का सबक नहीं बनता कि आपने जो इजाजत का वक्त था उसमें अच्छा खाना खाया। अच्छे खाने की तो आज ही के लिए अल्लाह तारा ने पैदा किए, अच्छे आप अच्छा खाए तो अल्लाह तारा क्यों नहीं बढ़े, आखिर क्यों नाराज होगा आपसे, आखिर तो मेरे उसने पैदा। तो अल्लाह तारा को रस नहीं है इस बात से कि मेरा बंदा कभी पुलाव न खाने का, पुलाव खाएगा तो गिर जाएगा उसके ऊपर हाथ उसको लाया खाने का। ये जिस वक्त वो कहता है कि भूखे मरे उस वक्त भूखे मरिए, जिस वक्त वो कहता है कि खाए तो खाए। इसलिए चुपावर से फर्क बातें हो जाता है हमारे रोजे में और उनके रोजे, यानी हमारे रोजे की आवाज में भी और हमारे रोजे की इम्तिहान में भी, दोनों में हमारे उनके रोजों में फर्क। अहले किताब के जो रोजे थे उनके अंदर तहरीर नहीं थी, वो एक रोज मतलब उनका रोजा शुरू होता था सूरज गुरूब होने के बाद, सूरज गुरूब होने के बाद उनका रोजा शुरू हो जाता था, उससे पहले वो खा पी कर पारे हो जाते और सूरज गुरूब होते ही उनका रोजा शुरू हो जाता। अब उसके बाद वो दूसरे दिन के सूरज गुरूब होने तक वो रोजा चलता, यानी मुसलसल 24 घंटे। और जो उनके अंदर और ज्यादा जो तकवा बरतने वाले थे वो दूसरे दिन का रोजा खोलते ही फौरन फिर रोजा शुरू कर देते, और वो रोजा खोलना कोई ऐसा अल्लाह का बंदा था जो एक मटर के दाने से रोजा खोल लेता था और फिर रोजा शुरू कर देता था, या जिसको जितना बड़ा कमाल दिखाना हो और बाद ऐसे बात कमाल थे जो दूसरे दिन का रोजा जी नहीं खोलते थे तो शुरू कर देते थे। 3 दिन का रोजा, 4 दिन का रोजा, यानी जो जितना बड़ा राहिब है वो उतनी ज्यादा बड़ा लंबा चौड़ा होता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सहरी करने में बरकत, क्यों सहरी करने में बरकत ये है कि अल्लाह ताला के हुक्म को बजा लाने में आपको सहूलत है। उसका हुक्म ये है कि फजर के वक्त से आपका रोजा शुरू हो और रोजे आपका खत्म हो जाए, इससे ज्यादा का मुकाबला उसका नहीं है कि आप खाने पीने से परहेज करें। अब जिस वक्त ये शुरू हो रहा है होगा उस वक्त अगर आपने उस वक्त से पहले अल्लाह ताला की दीवी यज्ञ से फायदा उठाकर खा पी लिया तो इसके मानिए आपको सहूलत है अल्लाह ताला का हुक्म बजाना, दिन भर आपको उसका हुक्म बजाने की सूरत हासिल होती जाए। अगर आप ऐसा नहीं करेंगे तो आपको नकाहत होगी, उसका हुक्म चूंकि यह है कि महीना भर तक ये रोजे रखते जाओ, हो सकता है किसी आदमी की ताकत 10वें दिन टूट जाए और आगे होना चल सके, नतीजे यह होगा हुक्म बजाने का। इस वजह से जिस वक्त खाने पीने की इजाजत दी गई उस वक्त तुम खाओ, ताकि तुम्हें जिस वक्त खाने की इजाजत नहीं है उस वक्त अल्लाह ताला का हुक्म बजाने की ताकत आ गई। ये मुराद बरकत से सहरी करने में बरकत। وعن عمرو بن العاص قال قال رسول الله صلى الله عليه وسلم فصل ما بين صيامنا وصيام اهل الكتاب اصل الصدق۔ حضرت عمرو بن العاص کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ہمارے اور اہل کتاب کے روزوں کے درمیان فرق ہے، سحری کا لقمہ اور سحری کا کھانا، اکلا بھی ہو سکتا ہے رکھنا، یعنی یہ چیز ہمارے ان کے روزے کو الگ کرتی ہے، ان کا روزہ بلا سہری ہوتا ہے، ہمارا روزہ سہری ہوتا ہے۔ کیوں؟ اس وجہ سے ان کا روزہ ہے تکلیف دینے کے لیے، ہمارا روزہ ہے حکم بجا لانے کی عادت ڈالنے کے لیے، ہمارا روزہ ہے فرما برداری کرنے کے لیے۔ ہم فرما برداری کے ذریعے سے خدا کے ساتھ تقرب حاصل کرتے ہیں اور وہ تکلیفیں اٹھا اٹھا کر خدا کے تقرب حاصل کرنے کے پاس۔ وعن سہل قال قال رسول الله صلى الله عليه وسلم لا يزال الناس بخير ما اجل الفطر۔ حضرت سعد بن سعد تائبی کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ لوگ بھلائی پر رہیں گے جب تک کہ فطر افطار کرنے میں جلدی کرتے ہیں۔ یہاں دیکھیے پھر اہل کتاب کے طرف واپس، اہل کتاب یہودیوں کے ہاں یہ تھا کہ جب چاند اور جب آسمان پر تارے خوب چھٹک آئیں تو وہ تم رولا کھولو، और उसमें भी जितनी ज्यादा देर आदमी देर लगाता था वो उतने ज्यादा मुस्तकी और दायरे पर एजार माना जाता है कि भाई बेताब नहीं था खाने पीने के लिए और देखो कैसा वक्त नक्श है इसका कि रोजा खोलने का वक्त खोल भी दिया तब भी नहीं खोलना ये खूबी चीज थी। हमारे यहाँ ये है कि जो वक्त अल्लाह तआला ने फर्ज कर दिया है उस वक्त तक तो आप इस तरह रुके रहे जैसे किसी ने बांध रखा है। जिस वक्त अल्लाह तआला की तरफ से गरज छूटे उसी वक्त आप दौड़े उस चीज की तरफ जिससे रोका गया था। अब यह चूंकि हो गई कि आप फौरन दौड़कर उस चीज का फायदा उठाएं ये अल्लाह तआला को पसंद है। इसके मानी है कि ये बंदा उसके हुक्म की वजह से रुका हुआ अगर उसका हुक्म रोकने का ना होता तो ये ना रुकता। क्योंकि बांध रखा था इसलिए अपने जज्बात अपनी ख्वाहिशात अपनी भूख अपनी प्यास हर चीज को उसने मेरे हुक्म की वजह से रोका मेरे बाप दीदी छोड़ते ही नहीं चलता तो अल्लाह ताला को पसंद है। और मैं तो लालू नाव दिखाई नहीं लोग खैर पर रहेंगे जब तक ये तार्क में जल्दी करते हैं। मानी यह है कि अगर लोगों ने इस तार में देर लगानी थी तो उनको वो बीमारी लगनी शुरू हो जाएगी जो अरे किताब से फिर ये जाएंगे रहमानियत की तरफ। कुरान मजीद का और हदीस का दोनों का आप गहरा मुताला करेंगे तो आपको मालूम होगा कि इस्लाम का मिजाज ये है कि कोई चीज अगर दो मील पर खतरनाक मौजूद है तो ये इस्लाम ये इजाजत नहीं देता कि आप उससे एक मिनट पहले जाकर रोकें। जहां से खतरे की सड़क शुरू होती है वहां रोकता है ये नहीं करता कि उस सड़क के ऊपर आपको चलाता जाए खतरे की सड़क पर चलते चलते जब एक मिनट का फासला रह जाए बड़े तो आपके दरमियान वहां जाकर कहे कि यहां रुकना। तो आगाज रहमानियत का होता है इस मकाम से कि आदमी ये समझे कि अपने जिस्म को तकलीफ देना बजाय खुद कोई रूहानी तरक्की कर रहे ये बीमारी क्योंकि लगती है इस मकाम से कि रोजा खुलने का वक्त हो गया अल्लाह ताला ने बता दिया कि यहां इसके बाद अब तुम्हारे लिए इजाजत है खाने की उसके बाद अब आप इसलिए रुक रहे हैं कि जितनी देर आप ज्यादा अपने जिस्म को तकलीफ देंगे उतना ही खुदा आपको सोचेगा। हालांकि मामला बड़ा है खुदा खुश इस बात से होता है कि आप उसके अहकाम की तरफ उसकी दीनी इजाजतों से फायदा होता है। उसने अगर आपको आपके लिए एक चीज हलाल की है उस हलाल से आप मुतमते हैं उसने एक चीज हराम की है उससे रुक इससे खुश होता है अल्लाह ताला। इससे नहीं होता कि आप तकलीफ बजाय सिर्फ आप पर तकलीफ पाना ये अल्लाह ताला के यहां पूरी रूहानियत संस्था खतर रोकर रहना है। तो ये खैर खत्म हो जाती है जिस पर लोग विस्तार में देर करना शुरू करने जा रहे हैं। وعن عمر قال قال رسول الله صلى الله عليه وسلم اذا اقبل الليل من ها هنا وادبر النهار من ها هنا وغربت الشمس فقد افطر الصائم. حضرت عمر رضی اللہ تعالی عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب رات اس طرف سے آنی شروع ہو اور دن اس طرف سے پلٹنا شروع ہو غربتِ شمس اور سورج ڈوب جائے فقط افطر الصائم تو روزدار کے روزہ کھولنے کا وقت ہو یعنی مشرق کی طرف سے اگر رات کی تاریکی بلند ہونی شروع ہو جائے جب آپ مشرق کی طرف دیکھیں تو آپ کو معلوم ہو کہ کوئی تاریکی ابھرتی چلی آ رہی ہے اور جب آپ مغرب کی طرف دیکھیں تو ایک طرف سورج بھی غروب ہو رہا ہے ہو گیا ہے اور آپ دیکھیں کہ دن پلٹ رہا ہے واپس ہوگا رات ادھر سے اٹھ رہی ہے اور دن ادھر سے پلٹ رہا ہے اور سورج غروب ہو گیا یہ علامت ہے اس بات کی کہ روزہ کھولنے کا وقت اب روزہ کھولنے کا وقت جب ہو جائے تو اس کے بعد اب گھڑیاں دیکھ رہے ہیں اور پھر سوچ رہے ہیں کہ روزہ کھولے کہ نہ کھولے پانچ منٹ گزارے دس منٹ گزارے اس کے بعد اب مؤذن صاحب سوچ رہے ہیں کہ اذان دوں کہ نہ دوں اور ڈنکے والا سوچ رہا ہے کہ چوٹ ماروں نہ ماروں سب بالکل غلط ہے یہ احتیاط نہیں ہے شریعت کی روح کے خلاف ہے۔ جب آپ کو معلوم ہو جائے کہ سورج ڈوب گیا ہے اور تاریخ ابھرنی شروع ہو گئی اس کے بعد بلا تاخیر ہوتا ہے وہ روزہ کھولنے کا وقت ہے۔ عن ابی ہریرہ قال نہا رسول اللہ صلی اللہ علیہ وسلم عن الوصال قال له رجل انکا تواصل یا رسول اللہ قال و ایکم مثلی انی ابی تذرعنی ربی و یکتی. حضرت ابو ہریرہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے وصال کی قوم سے منع. ایک شخص نے حضور سے عرض کیا کہ یا رسول اللہ آپ تو وصال کی قوم کرتے ہیں, تو آپ نے فرمایا کہ کون ہے تم سے میرے ماں. انی ابھی تو میں اس حالت میں رات گزارتا ہوں کہ میرا رب مجھے کھلاتا اور کھلاتا. یہ ایک بڑا اہم مسئلہ ہے, اس کے متعلق یہ سمجھ لیجیے کہ اہل کتاب میں جو طریقے تھے روزہ رکھنے کے, ان میں سے ایک قوم مثال ہے. قوم مثال کے مختلف طریقے تھے. ایک طریقہ اس کا یہ تھا کہ آدمی مسلسل روزے رکھتا چڑھانا, فرض روزوں کے معاملہ. فرض روزے مثلاً ایک مہینے کے ہیں, وہ آپ نے رکھے, ان کے یہاں غالباً جہاں تک مجھے یاد ہے 40 دن. اس کے ماتلہ دوسرے ایام میں نفل روزے رکھتا چلا جائے آدمی, ایک روزے کے بعد دوسرا, دوسرے کے بعد تیسرا, مسلسل مہینہ مہینہ, دو دو مہینے کے, چھ چھ مہینے کے. بعض لوگ ایسے تھے کہ ابدن قومی وصال رکھتے, یعنی ایسا نہیں تھا کہ وہ ان دنوں میں بھی روزے رکھتے ہوں جن میں خدا نے فرض کیے تھے, بلکہ اس کے علاوہ باقی دنوں میں بھی ہمیشہ وہ روزگاری رہتے. ایک شکل قومی وصال کی. دوسری شکل قوم وصال کی یہ تھی کہ ایک دن مثلاً صبح پورت روزہ شروع ہوا تو دوسرے دن تک مسلسل اس روزے کو جائے, دوسرے دن کے آغاز تک مسلسل اس کو جانا, یعنی ایک سہری کھا کر دوسری سہری تک روزہ, بیچ میں افطار ہونا. یہ بھی قوم وصال کی ایک شکل. اب اس جگہ یہ معلوم ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے سے جو پوچھا گیا کہ آپ قوم مثال رکھتے ہیں اور آپ نے فرمایا کہ کون ہے جو میری طرح ہو, میرا رب انہیں کھلاتا پلاتا ہے, جس وجہ سے تم لوگ قوم مثال نہ ہو. تو نہیں معلوم کہ حضور کے قوم مثال سے کیا مراد ہے, آیا یہ کہ ایک شہری سے دوسری شہری تک کا ہوگا, یا یہ ہے کہ ایک روزے کے بعد مسلسل نفل روزے مسلسل رکھتے چلے گا. اغلب یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک شہری سے دوسری شہری تک کا روزہ نہیں رکھا, بلکہ مسلسل روزے بعض اوقات آپ رکھتے تھے. کبھی ایسا ہوتا تھا کہ ایک مدت تک روزے نہیں بھی رکھتے تھے, اور کبھی ایسا ہوتا تھا کہ نفل روزے آپ مسلسل رکھتے تھے. آپ نے حضرت ابو ہریرہ یہ بیان کرتے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے قوم وصال سے منع, یعنی مسلمانوں کو اہل کتاب کے اس طریقے کی تکلیف نہیں کرنی چاہیے کہ وہ مسلسل روزے رکھیں یا لمبے لمبے روزے رکھیں, جیسے ان کے یہاں طریقہ تھا کہ ایک شہری سے دوسری شہری شہری تک کا روزہ, اور بعض اوقات وہ یہ کرتے تھے کہ دو دن کا مسلسل روزہ یا تین دن کا مسلسل, یعنی بغیر افطار. اس طرح کے جو روزے ہیں اس کو انہوں نے منع. ان بعض خصوصیات ایسی تھیں کہ جن میں دوسروں کو منع کر دیا گیا تھا تکلیف کا, ان میں سے ایک یہ بات کہ قوم وصال نبی صلی اللہ علیہ وسلم رکھ سکتے تھے, آپ کے لیے جائز تھا, لیکن عام لوگوں کے لیے جائز تھا. عن حفصہ قالت قال رسول اللہ صلی اللہ علیہ وسلم من لم يجمع الصيام قبل الفجر فلا صيام له. حضرت حفصہ کہتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے فجر سے پہلے روزہ رکھنے کا فیصلہ نہ کر لیا اس کا کوئی روزہ نہیں. مراد اس کی یہ ہے کہ جب کوئی فعل آپ شروع کرنے لگے عبادات میں, تو جس وقت آپ آغاز کر رہے ہوں اس وقت اس کی نیت کریں, اس بات کا فیصلہ کریں کہ میں اللہ تعالیٰ کے لیے یہ عبادت کر رہا ہوں. روزے میں اور فاتحے میں فرق کیا ہے؟ کھاتا پیتا آدمی فاتحے میں بھی نہیں ہے اور روزے میں بھی نہیں ہے. فرق جو چیز کرتی ہے فاتحے اور روزے کے درمیان وہ یہ ہے کہ آپ یہ نیت کریں کہ میں یہ کھانے پینے سے جو پرہیز کر رہا ہوں یہ اللہ تعالیٰ کی عبادت کے طور پر. اگر یہ نیت آپ نے نہیں کی تو روزے اور فاتحے میں کوئی فرق نہیں رہا. فجر سے آغاز ہوتا ہے روزے کا, तो हुजूर ने फरमाया कि फजर के वक्त जब से रोजा शुरू हो रहा है उस वक्त ये अज़्म करो, ये इरादा और ये फैसला करो कि तुम अल्लाह के लिए रोजा रखो। अगर ऐसा न करोगे तो उसके मानिए कि तुम्हारे रोजे उस पापे में नहीं रहा। इसका ये मतलब नहीं है कि अगर कोई आदमी उस वक्त फैसला करने से उस वक्त नियत करना भूल गया तो उसका रोजा ही साबित हो गया, और अगर फर्ज रोजा था तो बाद में उसको उसकी सजा करनी होगी, ये मुराद उसकी नहीं। अगर वो भूल गया था तो जिसको उसको याद आए उसको दिल इरादा हजम करे, वरना बजाय खुद नियत है रोजे की। इसलिए कि आप अगर सहरी के लिए उठ रहे हैं तो किस वजह से उठ रहे हैं, ये समझते ही तो उठ रहे हैं कि आज रोजा रखना है। तो अगर रोजा रखते वक्त आपने ये अल्फाज जबान से नहीं भी निकाले कि मैं आज रोजा रख रहा हूँ अल्लाह के लिए, या दिल में उसका ख्याल ऐन आवाज कौम के वक्त नहीं आया, तो ये रोजे को बातिल कर देने वाली चीज नहीं है, क्योंकि आपका सहरी के वक्त उतना खुद यह मान रखता है कि आपकी नियत रोजा रखने की थी। लेकिन शरीयत में चूंकि अहमियत नियत की है, अपार की जो भी कदर कीमत है वो नियत की बिना पर, एक फैल को दूसरी चीज से जो चीज मुमताज करती है वो आपकी नियत है। तो इस वजह से फरमाया कि फजर के वक्त आदमी इरादा करे, इरादा हजम करे इस बात का कि मैं आज रोजा रखता हूं। वान अबी हुरैरा قال قال رسول الله صلى الله عليه وسلم اذا سمع النداء احدكم والإناء في يده فلا يضعه حتى يقضي حاجته। हजरत अबू हुरैरा ने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम में से कोई शख्स अजान की आवाज सुने और उस वक्त बर्तन अभी उसके हाथ में है तो उस बर्तन को वो रख न दे जब तक कि अपनी हाजत उससे पूरी न करे। इस मामले में ये समझ लीजिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में ये नक्कारे वगैरह नहीं थे, शहरी के वक्त सायरन कोई नहीं थी जीवन। उस जमाने में अजान दी जाती थी और अजान से लोगों को मालूम होता था कि अब शहरी का वक्त खत्म। कभी ऐसा होता था कि लोग गर्मी का जमाना आए, लोग बाहर सो रहे, उस हालत में हर शख्स देख सकता था कि वक्त हो गया है रोजा शुरू होने का या नहीं। कभी ऐसा होता था कि बारिश है, या ये कि जाड़े का जमाना है, लोग कमरों के अंदर हैं। अब उस वक्त सब लोगों के लिए जरूरी नहीं था कि वो बाहर निकल कर देखें कि रोजे का वक्त खत्म हो गया। उस वक्त मुअज्जिन की अजान लोगों को बताती थी कि अब सहरी का वक्त खत्म हो गया, अब रोजे का वक्त खत्म हो गया, अब इफ्तार का वक्त आया है, अब सहरी खत्म होने का। तो फरमाया कि सहरी के वक्त जब अजान की आवाज तुम्हारे कान में पड़े, और फर्ज कीजिए कि एक आदमी पानी पी रहा है, हाथ में उसके गिलास है, तो अल्लाह अकबर की आवाज सुनते ही जरूरी नहीं है कि वो रख दे। पानी अगर उसके हाथ में है तो अल्लाह अकबर की आवाज जिस वक्त वो सुन रहा है उस दौरान में वो उस पानी को पी सकता है। शहर के खात्मे के जो का जो वक्त है, जो तफसील कुरान मजीद में बयान की गई है, उसकी जो तफसील उसकी हदीस में बयान की गई है, उसको अगर आप गौर से देखें तो आपको मालूम होगा कि वो सेकंडों के हिसाब से नहीं, कि एक सेकंड इधर शहरी का वक्त है, एक सेकंड उधर जाते ही फौरन शहरी का वक्त खत्म है। वो एक बड़ा फिनोमेना है जो अब मशरक की तरफ आदमी को नजर आता है, मशरक से सफेदी उबरती नजर आती है और तारीखी पीछे तरक्की नजर आती है, एक हल्की सी धारी नमदार होनी शुरू होती है। मशरक में जो ये बता रही है कि अब दिन का आवाज हो रहा, रात खत्म हो रही है, अब दिन का आवाज वो डॉन जिसको कहते हैं पड़े, तो वो एक ऐसी चीज नहीं है कि जो सेकंडों के हिसाब से हो उसके अंदर आकर चल मिनट का फर्क करता है। अजान भी आदमी जिस वक्त सुनता है तो अजान सुनने का आपके वक्त जरूरी नहीं है कि उससे एक सेकंड पहले तक सहरी का वक्त हो और इधर उधर उसकी जबान से अल्लाह का लफ्ज निकला उधर एक सेकंड के अंदर अंदर वो वक्त खत्म। तो ये मुंशीजादियां जो बहुत से लोग करते हैं ये गलत है, सीधी बात है। इस जमाने में भी मसलन आपने सायरन सुना, इसके मानी ये नहीं है कि अगर फर्ज कीजिए कि आप दूध पी रहे हैं, आपके हाथ में गिलास है, पानी पी रहे हैं, या ये कि अभी आपकी आंख खुली थी और आपने एक लुकमा आदमी दिया था कि सायरन बज गया और फौरन आप हाथ में या गिलास आपके मुंह से आता है, ये जरूरी नहीं है। अगर सायरन हुआ है, अजान की आवाज हुई है, तो एक दो लुकमे फौरन बिल्कुल भी आप खा सकते हैं, खाएं। यही बात इसके अंदर फरमाई गई है कि जब तुम अजान की आवाज सुनो, जो अजान ये खबर तुमको दे रहे हैं कि सहरी का वक्त खत्म हो रहा है, तो वो उसको सुनते वक्त अगर तुम्हारे हाथ में गिलास है उसको रख मत, किसी ये मतलब भी नहीं है कि इस इजाजत से फायदा उठाकर आदमी इत्मीनान से बैठा खाता पीता है, यानी जल्दी जल्दी से अपनी जरूरत पूरी कर लो, लेकिन इत्मीनान से बैठे खाते पीते मत। वहां हो काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम قال الله تعالى احب عبادي الي اعجبهم فطرة। यही हजरत अबू हुरैरा रिवायत करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला ने फरमाता है कि मुझे अपने बंदों में सबसे ज्यादा पसंद वो हैं जो इफ्तार करने की जल्दी करें। जिस मजमून की तस्वीर पहले हो चुकी है उसकी तस्वीर यहां है। وعن سلمان بن عامر قال قال رسول الله صلى الله عليه وسلم اذا افطر احدكم فليفطر على تمر فانه بركه فان لم يجد فليفطر على ماء فانه طهر। حضرت سلمان بن عامر کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب تم میں ایک شخص افطار کرے تو اس کو افطار کرنی چاہیے کھجور پر, تمر کہتے ہیں چھوارے, فَإِنَّ لَهُ بَرَكَةً کیونکہ اس کے اندر برکت, فَإِن لَمْ يَجِدْ فَلْيُفْطِرْ عَلَى مَاءٍ فَإِنَّهُ طَهُورٌ, اور اگر کھجور بھی نہ پائے چھوارا بھی نہ پائے تو اس کو چاہیے کہ وہ پانی سے افطار کیونکہ وہ پاک ہے. چھوارے سے افطار کرنے کے لیے اس لیے فرمایا گیا کہ چھوارے میں ایک تقویت ہے, موجودہ زمانے میں بھی یہ بات تسلیم کی جاتی ہے کہ اگر صرف کھجور کسی فوج کو ملے تو وہ اس کی سب غذائیں ضروریات کو نہیں کرتا. صحراؤں میں لڑنے کے لیے جو فوجیں بھیجی جاتی ہیں جن کے لیے زیادہ تر سامان کھانے پینے کا اتنا نہیں دیا جا سکتا کہ وہ مہینوں اس کی ضرورت کے لیے کفایت کر سکے, تو اس کے ساتھ ساتھ کھجور بھی رکھ دی جاتی ہے تاکہ اگر دوسرا راشن سب ختم ہو جائے تو وہ فوج صرف کھجور کے بل کے اوپر زندہ رہے. کھجور اتنی تلافی کرتی ہے غذا کی کمی, اس لیے فرمایا کہ کھجور سے روزہ کرو, اگر وہ نہ مل سکے تو پھر دوسری چیزیں پالو. اس کی ایک برکت تو فرمائی گئی کہ انہ طہور وہ پاک چیز ہے, اور دوسری برکت اس کے اندر خود بخود موجود ہے, وہ یہ ہے کہ آدمی جو دن بھر پیاسا رہتا ہے تو پیاس کا آدمی کے اوپر زیادہ اثر پڑتا ہے بہ نسبت غذا کم ہے. اس لیے آدمی اگر پانی پی لے تو اس کے خون میں جو گاڑھا پن پیدا ہو جائے حد تک کم ہو جائے گا اور اس کی ترقی ہو. اللہ کے عمر بیان کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کا فائدہ تھا کہ جب آپ افطار کرتے ہیں تو آپ افطار کرتے وقت فرماتے کہ زاد الظما تشنگی دور ہو گئی, وقتلت العروق رگیں تر ہو گئی, وثبت الاجر ان شاء اللہ, اور اجر ثابت ہو گیا اگر اللہ چاہے. روزہ کھولتے وقت کی مختلف دعائیں رسول اللہ صلی اللہ علیہ وسلم سے منقول ہیں, ان میں سے ایک ہے کہ روزہ کھولتے وقت آپ یہ احساس فرماتے ہیں زہرا قال ان النبی صلی اللہ سن تو والے کا رزق حلا رشتے کا حضرت واقعہ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم جب افطار کرتے تھے تو فرماتے تھے کہ اللہم لکا سن تو خدایا تیرے ہی لیے میں نے روزہ رکھا, وہ حلا رشتے کا اور تیرے رزق پر میں نے افطار. یہاں اس بات کو نگاہ رکھیے آپ کہ
एक आदमी अगर कोई अपना फरीजा अंजाम देता है तो बजाय खुद वो फरीजा अंजाम देना भी अपना एक अजर रखता है, उसकी अपनी एक खुद कदर है। लेकिन उस फरीजे के अंजाम देने की दो से दो हालतें हैं। एक हालत ये हो सकती है कि आप गफलत के साथ उसको अंजाम दे रहे हैं, दूसरी हालत यह हो सकती है कि जिसमें आप हर वक्त उस फरीजे के अंजाम देने के दौरान में अपने रब की तरफ रागब रहे, उसका जिक्र करते हैं, उसकी तरफ मुतवज्जे रहे, उसको याद रखें। इन दोनों चीजों में बड़ा फर्क है। अगर कि एक आदमी जो जिसने फरीजा अंजाम दिया है वो बजाय खुद उसका एक अजर पाएगा, लेकिन उस फरीजे की अंजाम देही के दौरान में अगर आप अल्लाह ताला की तरफ मुतवज्जे भी हैं, उसको याद भी कर रहे हैं, उसका जिक्र भी कर रहे हैं, तो उस सूरत में इसका अजर भुगना फिरना बहुत ज्यादा होता है। मिसाल के तौर पर आपने वुजू कर दिया, अगर आपने वो सारे आज़ा धोए हैं और ठीक ठीक धोए हैं जो वुजू में धोने चाहिए, तो वुजू आपका हो गया, आप इस काबिल हो गए कि आपने